أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ومولانا أبو القاسم محمد. وعلى آل بيته الطيبين الطاهرين المعصومين المنتجبين، سيما بقية الله في الأرضين، أرواحنا فدا وعجل الله تعالى فرجه الشريف. أما بعد، فقد قال الله سبحانه وتعالى في كتابه الحكيم، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ولا يحسبن الذين كفروا أنما نملي لهم خير لأنفسهم إنما نملي لهم ليزدادوا إثما ولهم عذاب مهين. ما كان الله ليذر المؤمنين على ما أنتم عليه حتى يميز الخبيث من الطيب. وما كان الله ليطلعكم على الغيب ولكن الله يجتبي من رسله من يشاء. فآمنوا بالله ورسله وإن تؤمنوا وتتقوا فلكم أجر عظيم. درود بھیجے محمد وآل محمد. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. میزان محترم، قیام سید الشہداء سنن الہی کی روشنی میں کے عنوان سے جس گفتگو کا آغاز کیا گیا تھا، اس کی آج پانچویں کڑی ہے. کچھ رائس کو آپ کی خدمت میں پیش کرنے کی توفیق حاصل ہوئی. کچھ سنتوں کا بیان ہوا، سنت اختیار و سنت امتحان، اور اس کے بعد سنت امداد، سنت نصرت، اہل حق کے لیے بھی اور اہل باطل کے لیے بھی، اور اسی طرح سے اہل حق اور اہل باطل دونوں کے لیے ایمان کا اور کفر کا، نیک اعمال کا اور برے اعمال کا، الہی قوتوں اور شیطانی قوتوں کی جانب سے اس کو بنا سوار کر، زینت بنا کر پیش کرنا. اس سے متعلق کچھ گفتگو ہوئی کہ کس طرح سے کربلا کے میدان میں ہم دیکھتے ہیں کہ جو ظالمین ہیں، اشقیا ہیں، کس طرح سے انہوں نے امام علیہ السلام کے خلاف جنگ کی ہے، تو کس طرح انسان اس بات کو درک نہیں کر پاتا، سمجھ نہیں پاتا کہ کیسے اس طرح سے ہو گیا. لیکن جب ہم ان سنتوں کو دیکھتے ہیں کہ تاریخ کے اندر ہمیشہ ہم کو ملا ہے کہ جو لوگ نیک کام انجام دیتے ہیں، ایمان کی راستے کو قبول کرتے ہیں، ان کے لیے بھی خدا ایمان کو محبوب بنا دیتا ہے، ان کے دلوں کے لیے وہ ایمان کو پسند کرتے ہیں. اور جو لوگ کفر کا راستہ اختیار کرتے ہیں، برائیوں کا راستہ اختیار کرتے ہیں، تو شیطان کی جانب سے ان کے لیے برے اعمالوں کو بہت زیادہ بنا سوار کے پیش کیا جاتا ہے کہ جس میں وہ سمجھتے ہیں کہ یہ بہت اچھا کام ہے جو کر رہے ہیں، اور اس میں اس راستے میں جو ہے وہ آگے بڑھتے چلے جاتے ہیں. اسی حوالے سے کل ایک آیت کا ذکر ہوا کہ خدا دونوں اہل حق کی بھی جو ہے وہ تائید کرتا ہے، نصرت کرتا ہے، مدد کرتا ہے، اور اہل باطل کی بھی. ارشاد ہوا تھا سورہ اسراء کی آیت نمبر 18-20 کے اندر، اس کا فقط ایک حصہ جو جہاں پہ ذکر ہوتا ہے کہ اگر کوئی چاہتا ہے کہ آخرت کو اختیار کرے تو فوراً اس کے بعد ایک قید، ایک شرط کا اضافہ کیا گیا تھا، اور یہ تھا کہ جو یہ چاہتا ہے کہ آخرت کو اختیار کرے، اس کو چاہے، اس کو اپنے لیے پسند کرے، اور پھر فوراً کہا کہ بس سعیہا سعیہا، اور اس کے لیے کوشش بھی کرے، اس کے لیے محنت بھی کرے. فقط جو ہے وہ اس کا ایک زبانی کلامی دعویٰ نہ ہو، بلکہ اس کے لیے محنت کرے، کوشش کر کے دکھائے، اور پھر وہ مومن بھی ہو تو اس کے لیے ہم اس کی جو سعی ہے وہ مشکور ہے، اس کو جو اس کا اجر دیا جائے گا. اسی حوالے سے اگر ہم اور بھی قرآن کی آیتوں کو دیکھیں تو یہاں ہمارے سامنے ایک واضح سی ایک منطق نظر آتی ہے قرآن کی. قرآن ایک فکر ہے، اس وقت اس آیت کے اندر نہیں ہے، بلکہ قرآن کی مختلف آیات کے اندر جگہ جگہ پر ہم کو یہ فکر ملتی ہے. اس منطق سے، اس فکر سے آشنا ہونا بہت ضروری ہے کہ جب تک انسان قرآن کی اس فکر سے آشنا نہ ہو تو اس کی زندگی کے اندر ایک تضاد ہمیشہ پایا جائے گا. وہ زبانی لحاظ سے کچھ کسی چیز کا دعویٰ کرے گا، کسی چیز کی بات کرے گا، لیکن اس کے عمل میں وہ چیز نظر نہیں آئے گی. اگر जब तक हम इस कुरानी मंतिक से आशना, कैसे इंसान जो है इस कुरानी फिक्र से आशना होगा, उसके लिए बुनियादी चीज़ ये कि इंसान अपने आप को कुरान से नज़दीक करे। जितना ज़्यादा इस कुरान से नज़दीक करे, उसकी पहली पहला जो स्टेप है, पहली जो सीढ़ी है, बिल्कुल पहला कदम जो है वो ये कि इस कुरान की जो है तिलावत की जाए और उसको जो है उसकी तर्जुमे और उसकी मानी पर गौर किया जाए, फ़िक्र किया जाए। उसमें जितना ज़्यादा इंसान फ़िक्र कर सके, तदब्बर कर सके, कि जिस खुद खुद कुरान ने जो है और खुदा ने जो है कुरान के ज़रिए इंसानों को दावत दी फ़िक्र की, तअक्कुल करने की, तदब्बुर करने की, जब तक ये काम इंसान ना करे, जब तक कुरानी मंतिक और इस्लाम की मंतिक, क्योंकि कुरान की मंतिक वही इस्लाम की मंतिक है, कुरान जो है दरहकीकत वो आईन है, दस्तूरुल अमल है जो कि इस्लाम का है, इससे हमारा माशरा, हम लोग बहुत दूर हैं इस मैदान में, हम बहुत पीछे हैं। बहुत ज़्यादा ज़रूरत है कि इंसान जो है कुरानी मंतिक और कुरानी फ़िक्र से आशना हो, क्योंकि वो ये कुरान जो है वो वाहिद हमारे पास वो ज़रिया है कि जिसके अंदर किसी किस्म की तहरीफ नहीं है, बिल्कुल जिस तरह से खालिस, जिस तरह से खुदा की बारगाह से जो है नाजिल हुआ है कल्ब पैगंबर सल्लल्लाहु अलैहि वसल्लम पर, उसी तरह से जो है आज हमारे पास ये मौजूद है। तो हमारे लिए बहुत बड़ी नेमत है और इसकी जो इंसान को जो है वो कद्र करनी चाहिए कि किसी भी और दीन अदियान के पास जो खुद उनके अदियान वाले जो है ना मसीही इस बात का दावा करते हैं कि उनके पास जो इंजील है ये उसी हालत के अंदर है कि जो जिस तरह से नाजिल हुई थी, ना तौरात के बारे में इस तरह के कोई जो है वो इद्दिया मौजूद है। सिर्फ और सिर्फ ये कुरान है कि जिसके बारे में जो है इस तरह से हमारे पास वाज़े दलाइल मौजूद हैं, हमारा इद्दिया भी है, यानी हमारी अकीदा भी यही है, और इसके मुखालिफ जितने भी जो हैं, बल्कि खुदा की तरफ से चैलेंज है, एक वाहिद जो किताब है कि जिसके बारे में इस तरह से आया कि अगर तुम समझते हो कि ये कुरान खुदा की तरफ से नहीं है तो उसके लिए जो है वो एक चैलेंज दिया गया, जिसको आज तक जो है पूरा नहीं किया जा सका कि अगर समझते हो कि खुदा की तरफ से नहीं तो कुछ और इस जैसी जो है किताब लेकर आओ। खैर, बस ये वो अजीम किताब है कि जो एक खालिस खुदा की तरफ से हमारे पास जो है वो ज़रिया मौजूद है। इस कुरान से इंसान ज़्यादा से ज़्यादा आशना हो और अपनी ज़िंदगी के अंदर उसको लेकर आए। इस कुरान के अंदर मुख्तलिफ मकामात पर इस तरह से अर्ज़ हुआ, ये चीज़ यही जो मंतिक जो इस आयत के अंदर थी कि जो शख्स चाहता है आखिरत को इख्तियार करे, फ़ौरन एक कैद लगा दी जाती है और उसके लिए जो है कोशिश की जाए, मुख्तलिफ ताबीर के साथ मुख्तलिफ जो है वो इबारात हैं। मसलन एक जगह इरशाद होता है कि तुम किसी ऐसी कौम को नहीं पाओगे कि जो खुदा पर ईमान लाए और क़यामत पर ईमान रखती हो, खुदा पर भी ईमान रखती हो, क़यामत पर ईमान रखती हो, साथ साथ उसकी हालत ये हो कि वो उन लोगों से मोहब्बत करती हो कि जो खुदा और रसूल के दुश्मन है। यानी ये नहीं हो सकता कि एक इंसान जो है कहे कि मैं खुदा पर ईमान रखता हूँ, क़यामत पर ईमान रखता हूँ, आखिरत, जिस तरह से उस आयत के अंदर बयान हुआ था सूरह अहज़ाब की, सूरह इसरा की, कि मैं आखिरत को चाहता हूँ, मेरा मतमे नज़र जो है आखिरत की ज़िंदगी को हासिल करना है, ऐसा नहीं हो सकता। इस आयत के अंदर बयान होता है कि ऐसा नहीं हो सकता कि एक शख्स जो है कुरा खुदा की पर ईमान लाता हो, क़यामत पर ईमान लाता हो, उसको मालूम हो कि असल ज़िंदगी वो ज़िंदगी है, और फिर जो है वो मोहब्बत करे उन लोगों से कि जो खुदा और रसूल के दुश्मन हैं। ये एक तनाकुज़ है, ये एक तजाद है। अब ये लोग कौन लोग जो खुदा और रसूल के दुश्मन है, वो किस किस्म के होंगे तब भी उनसे मोहब्बत नहीं करेगा? चाहे ये लोग जो कि खुदा और रसूल के दुश्मन हैं, चाहे ये लोग कौन हो, इनके आबा क्यों ना हो, इनके अपने वालिदैन ही क्यों ना हो, लेकिन अगर देखेगा कि ये मेरे वालिदैन जो हैं, मेरे आबा और अजदाद जो हैं, ये खुदा और रसूल के दुश्मन हैं, उनके मद्दे मुकाबल आकर खड़े हुए हैं, तो कभी उनसे मोहब्बत नहीं कर सकता। कौन शख्स मोहब्बत नहीं कर सकता? वो जो कि खुदा पर और क़यामत पर वाकन ईमान रखता हो, वो कभी ऐसा नहीं कर सकता कि एक तरफ खुदा और क़यामत पर ईमान रखे, दूसरी तरफ से उन लोगों से मोहब्बत करे जो खुदा के और उसके रसूल के दुश्मन है, चाहे उसके अपने आबा और अजदाद ही क्यों ना हो, या उनके अपने औलाद ही क्यों ना हो, या उनके अपने अकवाम और उनके अपने ख़ानदान वाले ही क्यों ना हो। देखिए कितनी आसानी से जो है हम इस इबारत को पढ़ लेते हैं, लेकिन जब अमल का वक्त आता है तो फौरन जो है, अगर हमारे अपने ख़ानदान वालों की तरफ से, हमारे आबा अजदाद की तरफ से, हमारे बच्चों की तरफ से, अगर हम देख भी लें कि हाँ ये लोग गलती पर हैं, तो कभी हम ये नहीं कहेंगे हाँ ये गलत है, नहीं, हमेशा उसका साथ दिया जाए, चाहे वो गलत ही क्यों ना हो, चाहे वो बातिल पर क्यों ना हो। कितना ज़्यादा तासुब दिखाया जाता है, कितना ज़्यादा जो है वो हठधर्मी दिखाई जाती है, वाज़े भी हो जाए तब भी जो है इंसान इन चीज़ों को, इन ताल्लुकात को इस तरह आसानी से जो है इनको कुर्बान नहीं कर पाता। जानता है दिल के अंदर, गवाही दे रहा है कि हाँ ये गलत है, लेकिन नहीं, अपनी औलाद की हमेशा से। और कितने ही लोग इस इम्तिहान के अंदर जो है صدر اسلام سے لے کے بلکہ تاریخ اول انسانیت سے لے کر اب تک کتنی ایسی مثالیں ملتی ہیں کہ جو لوگ اپنی اولاد کی خاطر کہ اولاد کو نہیں چھوڑ سکتے، جانتے ہیں کہ اولاد جو ہے وہ خدا اور رسول کی مخالفت کے اندر ہے، دین کی مخالفت کے اندر ہے، نقصان پہنچا رہی ہے، مشکلات کا خود بھی مشکلات کا شکار ہے اور معاشرے کو بھی مشکلات میں جو ہے وہ ڈال رہی ہے، تب بھی جو ہے اس کی حمایت کی جاتی ہے، اس سے جو ہے برات کا اظہار نہیں کیا جاتا کہ سخت کام ہے، بہت سخت امتحان ہے اولاد کی محبت، اسی طرح سے جو ہے اپنے گھر والوں کی، اپنی خاندان کی جو ہے محبت. لیکن یہاں پہ واضح ارشاد کیا، اگر کوئی شخص ایمان لاتا ہے اللہ پر اور قیامت پر تو ایسا نہیں ہو سکتا کہ اس خدا اور رسول کے دشمنوں کے ساتھ بھی پھر وہ محبت کرے، چاہے وہ اس کا یہ سب رشتہ دار ہی کیوں نہ ہو. اب اگر کوئی ایسا کرتا ہے، یعنی اس کے اگینسٹ، یعنی اگر واقعی ایسا کوئی شخص مومن ہو کہ جو اس شرط پہ پورا اترتا ہو کہ خدا اور رسول کی محبت کے آگے پھر کسی کے اور کی جو ہے محبت اس کے دل میں نہ ہو، تو یہ لوگ وہ ہیں کہ جن کے قلب کے اندر خدا کہتا ہے کہ ہم نے ایمان کو لکھ دیا، کتب فی قلوبہم الایمان، یعنی ان کے دلوں پر میں ہم نے پھر کیا کر دیا، ایمان کو ثابت کر دیا کہ پھر ان کے دلوں سے جو ہے ایمان زائل ہونے والا نہیں ہے، محکم ہو گیا ان کے دلوں کے اندر. وَأَيَّدَهُم بِالرُّوحِ مِّنْهُ، اور پھر خدا ان کی تائید کرتا ہے، غیب سے ان کی تائید ہوتی ہے، ان کی مدد کی جاتی ہے، ان کی نصرت کی جاتی ہے، اور پھر ان کو جو ہے یُدْخِلُهُمْ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا، کہ ان کو پھر جنت میں داخل کیا جائے گا جس کی یہ صفات ہیں کہ اس کے نیچے سے جو ہے وہ نہریں بہ رہی ہیں. رضی اللہ عنہم ورضوا عنہ، کہ خدا بھی جو ہے وہ ان سے راضی ہے اور یہ خدا سے راضی ہے. کتنی بڑی صفت ہے، کتنی بڑی جو ہے کتنا بڑا مقام ہے یہ کہنا کہ خدا ان سے راضی ہے، خوب، لیکن خدا کہہ رہے یہ بھی مجھ سے راضی ہے، یعنی خدا اپنے لیے ایک چیز اس طرح سے بیان کر، ان کے مقام کو اس طرح سے بیان کیا جاتا ہے کہ یہ وہ لوگ ہیں کہ یہ لوگ اپنے رب سے راضی ہیں اور ان کا رب جو ہے ان سے راضی ہے. اولائکا، یہ کون لوگ ہیں؟ اولائکا حزب اللہ ہے. اگر حزب اللہ کی پہچان دیکھنا چاہتا ہو کہ حزب اللہ کون ہے، یعنی حزب اللہ حزب کیا پارٹی، اللہ کی پارٹی کون ہے، تو یہ اس طرح کے لوگ ہیں کہ جب خدا اور دین کا مسئلہ آ جائے، رسول کا مسئلہ آ جائے، تو پھر اس کے مقابلے میں کسی قسم کے تعلقات کو پھر یہ لوگ فوقیت اور ترجیح نہیں دیتے، ہر چیز کو قربان کرنے کو تیار ہیں. اور اس کی واضح مثال جو ہے وہی کربلا کا واقعہ ہے کہ کس طرح سے جب دین کا مسئلہ آتا ہے تو امام علیہ السلام ہر چیز کو جو ہے وہ قربان کرنے کو تیار ہیں، ہر چیز کو، کوئی بھی ایسی قربانی جس کو انسان جو ہے وہ ذہن میں لائے، ہر قسم کی جو ہے قربانی امام علیہ السلام نے اس میدان میں دی ہے. یہ واضح مثال ہے امام اور ان کے اصحاب کی کہ یہ حزب اللہ میں سے ہیں، اس خدا کی جو ہے وہ پارٹی میں سے ہیں، خدا کے حزب میں سے ہیں، خدا کی جماعت میں سے ہیں. اللہ، اور پھر جان لو، خبردار کہ حزب اللہ جو ہے فقط یہی فلاح پانے والے ہیں، یعنی ان کے علاوہ جو ہے کسی کو فلاح اور کامیابی نصیب نہیں ہوگی، جو بھی ان خصوصیات کا حامل ہو کہ خدا اور رسول کے مقابلے میں پھر کسی اور چیز کو جو ہے فوقیت نہ دے. اسی مطلب کو جو ہے ایک اور آیت کے اندر بہت ہی، یہ تھوڑا طولانی بیان تھا، تھوڑا سا وضاحت کے ساتھ بیان تھا اس آیت کے اندر، ایک اور آیت کے اندر اسی مطلب کو بہت ہی مختصر طور پر جو ہے وہ بیان کیا گیا. سورہ احزاب کی چوتھی آیت میں ارشاد ہوتا ہے کہ خدا نے کسی بھی انسان کے قلب کے اندر، کسی بھی انسان کے سینے میں دو قلب نہیں رکھے، کسی بھی انسان کے سینے میں دو قلب نہیں ہیں، دو دل نہیں ہیں. یعنی کیا؟ یعنی ایک محبت ہو سکتی ہے، یا تو خدا سے محبت ہو سکتی ہے یا خدا کے غیر سے محبت ہو سکتی ہے، ایک دل میں ایک محبت سما سکتی ہے، دو محبتیں نہیں آ سکتی. ایک سینے میں ایک ہی دل رکھا ہے خدا نے، یا تو تم خدا کو اپنا لو یا پھر غیر خدا کو اپنا لو. واضح سی بات ہے، بہت ہی دو ٹوک الفاظ کے اندر. کوئی بھی شخص اپنے آپ کو اس دھوکے میں نہ رکھے کہ نہیں، میں دنیا کو بھی ساتھ رکھنا چاہتا ہوں، دین کو بھی ساتھ رکھنا چاہتا ہوں، نہیں. بالآخر کہیں نہ کہیں انسان کو جو ہے خدا اس امتحان میں ڈالتا ہے جہاں پہ اس کو کسی ایک چیز کا انتخاب کرنا پڑتا ہے اپنی زندگی کے اندر، یا دین کو لے لو یا دنیا کو لے لو. البتہ جو لوگ آخرت کو اپناتے ہیں، ایسا نہیں کہ خدا ان کو دنیا سے جو ہے وہ بے نصیب رکھتا ہے اور ان کو دنیا سے کچھ نہیں ملتا، نہیں، ایسا نہیں ہے. خدا سب کو اس دنیا میں بھی رزق دیتا ہے اور آخرت میں بھی رزق دیتا ہے، لیکن وہ لوگ جو آخرت کو قبول کرتے ہیں اور آخرت کو ترجیح دیتے ہیں، ان کو یہاں پہ بھی رزق ملتا ہے اور وہاں پہ بھی ملتا ہے. اور جو لوگ دنیا کو اپنا لیتے ہیں اور دنیا کو ترجیح دیتے ہیں، ان کو صرف اور صرف دنیا کے اندر جو ہے خدا رزق دیتا ہے اور جتنا چاہتا ہے دیتا ہے، کسی کو زیادہ کسی کو کم، اور پھر وہ رزق جو ہے فقط یہیں تک ہے، ان کے لیے آخرت میں پھر کوئی ان کے لیے نصیب اور ان کے لیے کوئی قسمت آخرت میں پھر نہیں ہے. تو یہ ایک واضح سا سودا ہے کہ انسان اپنے لیے جو ہے وہ. اب یہاں پر ان تمام چیزوں کو دیکھتے ہوئے، ان آیات کو دیکھتے ہوئے، سنت الہی کو دیکھتے ہوئے، लेकिन इंसान जो है वो उसके अपने आप से सवालात कुछ हैं जो इंसान के जहन में आते हैं कि जब इस तरह से वाज़े तौर पर खुदा ने बयान कर दिया कि हमने किसी इंसान के सीने में दो दिल करार नहीं दिए, या तो खुद एक ही दिल है, चाहो तो खुदा से मोहब्बत कर लो चाहे गैर खुदा से मोहब्बत कर लो, या इसी तरह से वो ये जो मुफसल आयत बयान की हिजबुल्ला के हवाले से कि कौन लोग हैं, या वो आयत जिसका कल जिक्र हुआ कि अगर तुम आखिरत को चाहते हो तो फ़ौरन शर्त लगा दी कि इसके लिए तुमने कोशिश भी की है या नहीं की, ये अपने आप से सवाल करना है कि हमने क्या किया। हम आखिरत का जो हम बहुत ज़्यादा जो है वो इद्दा करते हैं कि हम आखिरत को चाहते हैं, हम इमाम सलाम को चाहते हैं, उनको पसंद करते हैं, इसके लिए हमने क्या किया, अपने लिए इंसान जो है वो सवाल करे, क्योंकि आयत के अंदर फरमाया कि उसके लिए तुमने वसा लहा हिस्सा यहा, सवाल करूं कि मैंने क्या सही की है, मैंने क्या कोशिश की है, क्या कोशिश की है, मैंने माल के ज़रिए मैंने कोशिश की है इस दीन के लिए, इस रास्ते के अंदर मैंने क्या माल खर्च किया, अपना माल की कुर्बानी देने को तैयार हूँ, औलाद की मैंने कुर्बानी दी है या देने को तैयार हूँ, अपना वक्त की कुर्बानी दे सकता हूँ या दी है, क्या कुर्बानी दी है मैंने इस दीन के लिए, अपनी फिक्र की कुर्बानी दी है, अपनी फिक्र के साथ जो है मैं कुछ करना चाहता हूँ इस दीन को की तकवियत के लिए, इस दीन के फ़रोग के लिए अपनी फिक्र को जो इस्तेमाल करना चाहता हूँ, अपनी जान की कुर्बानी दी है कि अगर मौका आ जाए तो मैं जान कुर्बान करने को तैयार हो जाऊँ, क्या किया है मैंने इस दीन के लिए। वाकई सवाल नहीं है इंसान का अपने इन ये अय्याम वो अय्याम है जो बेहतरीन अय्याम है इस सवाल के लिए, कि जब हम देखते हैं कि इमाम हुसैन अलैहिस्सलाम का बार बार हम नाम लेते हैं और फौरन जो है हम कहते हैं या लैतनी कुंतु माहुम फाफूज़ा फौज़न अज़ीमा, कि ऐ काश मैं उनके साथ होता, तो उस ज़माने में तो मैं नहीं था, कि इस ज़माने के अंदर मैं हूँ, तो क्या दीन को फ़कत उस ज़माने के अंदर ज़रूरत थी नासरीन की, इस ज़माने में दीन को ज़रूरत नहीं है, क्या इस ज़माने में इमाम नहीं है कोई, इमाम तो इस ज़माने में भी है, तो क्या उसको नासिर नहीं चाहिए, वो किसका इंतज़ार कर रहा है। तो मैंने क्या किया, क्या किस तरह से मैं मदद करना चाहता हूँ अपने इमाम की, माल के ज़रिए, जान के ज़रिए, फ़िक्र के ज़रिए, वक्त के ज़रिए, औलाद के ज़रिए, क्या किया मैंने। ये सवाल जो है वाकई ये वो चीज़ है कि जिसको इमाम अलैहिस्सलाम शायद करबला के वाक़े से 2 साल पहले, 1-2 साल पहले, अब आखिर का जो ज़माना है अमीर शाम के मरने से पहले पहले के जो आखिरी अय्याम हैं उसके अंदर जब हज पे तशरीफ़ ले जाते हैं तो मिना के अंदर अपने जो नज़दीकी या अफराद कहें जो बिलाकर जो उस ज़माने के अंदर जो अहम अफराद हैं, जो खवाज इन्हें कहा जाता है, माशरे के जो समझदार तबका है, उलमा है या और मसलन जो दानिशमंद तबका है जो मसाइल को समझता है, तहलील कर सकता है, उसको तजिया तहलील करके जो है बिलाकर ये वो लोग उनको जमा किया जाता है, तकरीबन 1,000 अफराद का जो है बताया जाता है कि इमाम अलैहिस्सलाम मिना के अंदर उनको तलब करते हैं, क्योंकि बिलाकर ये वो मौका है कि आसानी के साथ जो है वो लोगों से इर्तिबात कायम किया जा सकता है, कम्युनिकेशन हो सकता है, क्योंकि उस ज़माने में तो आज की तरह वसाइल नहीं है, ये हज का मौका जो है बेहतरीन मौका है इमाम अलैहिस्सलाम के पास। इमाम अलैहिस्सलाम इस मौके को इस्तेफादा करते हुए, इस फुर्सत को जो है गनीमत जानते हुए उन असहाब को जो है उन अफराद को जो कि खवास हैं उनको बुलाते हैं, तकरीबन 1,000 अफराद जो हैं वो उन जमा किया जाता है, उनसे इमाम अलैहिस्सलाम एक तकरीबन नस्बता कह सकते हैं कि तूलानी एक गुफ्तगू है, अगर हम आजकल की अपनी जो है वो किताबों के हवाले से बात करें तो 5-6 सफ़े का जो है एक खुतबा है, जिसके अंदर अवाइल के अंदर इमाम अलैहिस्सलाम तकरीबन एक बाब है, एक फहरिस्त है इमाम अली अलैहिस्सलाम की फ़ज़ाइल की, यानी वाकई अगर एक मुख्तसर सा कोई जो है वो इमाम अली अलैहिस्सलाम की फ़ज़ाइल और उनकी हक्कानियत के बारे में अगर कोई जो है वो कलिमात इमाम हुसैन अलैहिस्सलाम से कुछ देखना चाहे तो ये खुतबा बेहतरीन खुतबा है, कि जहाँ पर वो इमाम अलैहिस्सलाम इन खवास को याद दिलाते हैं, उनसे कसम लेते हैं कि क्या तुम जो है वो इस बात की गवाही नहीं देते कि आपको जो है मेरे वालिद को जो है वो गदीर के मैदान में जो है वो खलीफा बनाया गया था, वसी बनाया गया था, वो सब कसम खा के कहते हैं कि हाँ हम गवाही देते हैं। इसी तरह से मुख्तलिफ फ़ज़ाइल को एक एक करके इमाम अलैहिस्सलाम बयान करते हैं, क्या तुमने ये हदीस नहीं सुनी थी पैगंबर से, क्या तुमने ये नहीं सुना था, क्या तुमने ये नहीं सुना था, और सब जो है एक एक करके उसका इकरार करते हैं। इंशाल्लाह आप लोग जाके खुतबे मीना के नाम से मशहूर है और उसका शायद तर्जुमा भी बल्कि हतमन हो चुका है, तर्जुमा भी हो चुका है इस खुतबे का, उसके जाके मुताला करें। इस खुतबे के अंदर एक हिस्सा जो है वो आके आखिर में जाके जो है तकरीबन इमाम अलैहिस्सलाम उन खवास से उन उस माशरे के जो अहम अफराद हैं उनसे कहते हैं कि तुम लोग वो हो, कि एक मजम्मत है उन लोगों की कि जो हैं तो अपने आप को खवास कहते हैं कि हम माशरे के जो हैं वो जिसे कहते हैं लीडर हैं या माशरे के जो हैं वो उसके करता धरता हैं। इमाम कहते हैं तुमने इस दीन की खातिर क्या किया है, ये जो सवाल मैं इस वक्त इधर हकीकत वो सवाल है कि जब इमाम हुसैन अलैहिस्सलाम ने उस जमाने के अंदर आज से 1400 साल पहले किया है कि तुमने इस दीन की खातिर क्या तुमने कोई माल जो है इस रास्ते में खर्च किया है, फला माल उन बदल तुम, तुमने कौन सा माल है जो खर्च किया हो दीन की खातिर, तुमने माल की कुर्बानी, वला नफ्सन खातर तुम बेहा लिल्लज़ी खलक़हा, तुमने कब जो है अपने जान को जो है उसकी खातिर जिसने तुम्हें खल किया है यानी खुदा की खातिर कब तुमने अपनी जान को जो है वो उसको खतरे में डाला, कब तुमने जो है इस ऐसे मकामात पर कदम रखा है कि जहां पर खतरा हो कि तुम्हारी जान जा सकती है, ऐसे मकामात पर कब तुम गए हो। एक दुरूद भेजते हुए थोड़ा सा आगे तशरीफ लें। बस कब तुमने दीन की खातिर माल को खर्च किया, कब तुमने अपनी जानों को जो है खतरे में डाला, कब तुमने अपने खानदान वालों से जो है वो जिसे कहते हैं कि उनसे ताल्लुकात खराब किए दीन की खातिर, यानी अगर खानदान वाले जो हैं वो मुखालिफ हों और दीन की रास्ते में रुकावट हों मुश्किलात ईजाद करते हों, तो तुमने क्या उनसे ताल्लुकात को तोड़ा, क्या तुमने उनके मुकाबले पर आए कभी। वला अशीरतन आदई तुमूहा, कब तुमने अपने खानदान वालों से दुश्मनी मोल ली फी जात इल्ला खुदा की खातिर। तुम लोग वो हो कि जो बिल्कुल हमारे कितना नजदीक है, नहीं इंसान की चूंकि मिलाकर तबीयत जो है वो हमेशा से एक जैसी रही है, इंसान उस जमाने में भी ऐसे ही था जिस तरह से आज है। कहते हैं कि अंतुम ततमन्नौन अलल्लाह, तुम लोग जो है तमन्ना करते हो खुदा से किस चीज की, उसकी जन्नत की, जिस तरह आज हम इंसान खुदा से जन्नत हमें चाहिए, तमन्ना जन्नत की है। तुम लोग वो हो कि जो खुदा से जन्नत की तमन्ना करते हो, और किस चीज की तमन्ना करते हैं हम लोग हर जो है वो जैसे कहते हैं मजलिस के बाद और महफिल के बाद और जब कोई मर जाता है तो हम कहते हैं खुदा इसको जो है जवार मोहम्मद आल मोहम्मद में जगह नसीब फरमाए, कहते नहीं कहते, बस जवार मिल जाए, ये हमसायगी मिल जाए मोहम्मद आल मोहम्मद की, दुरूद भेजे मोहम्मद आल मोहम्मद को। ये चीज हमें नसीब हो जाए, बस जन्नत मिल जाए, ये मिल जाए, वो मिल जाए, तमन्ना तो करते हो, बिल्कुल वही हालात हैं जो हमारे हैं, बिल्कुल ऐसा लगता है जैसे आज इमाम हमसे खिताब कर रहे हो। तुम लोग तमन्ना तो करते हो खुदा से जन्नत की और मुजावरत की, किसकी मुजावरत की, उसके रसूल की मुजावरत की, और तुम ये तो चाहते हो हमेशा वकीना अजाब अन्नार, वकीना अजाब अन्नार, हर कुनूत के अंदर वकीना अजाब अन्नार, हमको अजाब जहन्नम से बचा ले, हमको अजाब जहन्नम से बचा ले, लेकिन साथ में फिर दोबारा से जो है काम तुम्हारा वो है कि बिल्कुल इसके बरक्स है, काम तुम्हारा वो है कि जो अजाब खुदा को दावत देता है, दुआ तुम करते हो अजाब खुदा से हमको बचा लिया जाए, हमको जहन्नम की आग से हम बच जाए, काम क्या करते हो कि दकीकन वो काम, ऐनन वो काम कि जो तुमको जो है खुद अजाब खुदा से जो है वो नजदीक कर ले, ऐसा काम जिससे खुदा तुमसे खशमगीन हो, नाराज हो, काम तुम्हारे वो है, अमल तुम्हारा वो है, तमन्ना तुम्हारी ये है। ये तजाद उस जमाने में भी मौजूद था और यही तजाद होता है कि इमाम अलैहिस्सलाम जो है वो तन्हा रह जाते, वली खुदा हर जमाने में जो तन्हा है, क्यों तन्हा है, उस जमाने में तन्हा थे, आज भी तन्हा है, कि जब मुझ जैसे लोग होंगे कि जिसकी लब पर तमन्ना ये होगी, दुआ ये होगी और अमल में जो है ये चीज जाहिर होगी, तो जाहिर बात है वली खुदा तो तन्हा रहना है दिखे। तुम लोग वो हो कि जो देखते हो कि खुदा के अहद व पैमान को जो तोड़ा जा रहा है, लेकिन खामोश है, तो कब तुमने आवाज उठाई, जब देखो कि अहकाम खुदावंदी के जो है वो पामाल किया जा रहा है, माशरे में मजाक उड़ाया जा रहा है, हिजाब का मजाक उड़ाया जा रहा है, जहाद का मजाक उड़ाया जा रहा है, नहीं मालूम हर वो चीज जिसका जो है वो आप देख लें, जो दीन की अर्जिशें हैं, दीन की वैल्यूज हैं, उसका मजाक उड़ाया जाता है, तुम कब तुमने जो है वो आवाज बुलंद की। तुम देखते हो कि खुदा के अहद व पैमान को जो है तोड़ा जाता है, जहां पर जो है वो बात होती है हुकूमत इस्लामी की, फौरन उसके मुकाबले में जो है वो तुम नारा बुलंद करते हो कि दीन का जो है सियासत से कोई ताल्लुक नहीं है, खुद तोड़ते हो दीन, दीन के अहकाम को खुद तोड़ते हो, मगर तुमसे, मगर हम लोग क्या जवाब देंगे इस फिक्र के मुकाबले में, اگر دین کا کوئی سیاست سے تعلق نہیں ہے تو کیوں امام کو آپ نے جو ہے وہ غدیر کے میدان میں جو ہے وہ خلیفہ بنایا تھا؟ تو کیا وہ سیاست نہیں تھی تو کیا تھا؟ مجلسیں اس پر ہم لوگ جو ہیں وہ ہزار پڑھیں گے، غدیر کے میدان کو جو ہے وہ فضائل کا جو ہے ہمارا جسے کہتے ہیں اس کے بغیر تو کوئی مجلس نہیں ہوتی، لیکن اگر مجلس میں سیاست کی بات آ جائے تو کہتے ہیں کہ مجلس کو سیاسی بنا دیا آپ نے. یہ ہماری بد فہمی ہے، کچھ فہمی ہے، دین کو نہیں سمجھا ہم نے. کیوں؟ اس لیے کہ جب سیاست میں آپ وارد ہوتے ہیں تو مشکلات کا سامنا کرنا پڑتا ہے، تو انسان جو ہے وہ کیا کرتا ہے، سیف سائڈ لیتا ہے، بھائی ایسے جھگڑوں میں نہ پڑے، انسان جھگڑوں میں نہ پڑے. یہ وہ بے طرفی ہے جسے کہتے ہیں نیوٹرل ہونا. یہ نیوٹرل ہونا جو ہے اس نے دین کو اتنا نقصان پہنچایا ہے کہ شاید جو ہے کربلا کے میدان میں یہ بے طرف لوگ تھے، یہ نیوٹرل لوگ تھے کہ جنہوں نے زیادہ نقصان پہنچایا ہے امام علیہ السلام کو. ایک بہت بڑی تعداد تھی کربلا کے اندر نہیں آئی ہے، جو آ سکتی تھی اور نہیں آئی، اور اگر یہ لوگ آ جاتے تو آج تاریخ کچھ اور ہوتی. ہمیشہ سے ایسی رہا ہے. ایک بہت بڑا طبقہ جو ہے وہ کچھ لوگ ہوتے ہیں جو لڑتے ہیں، حق پر ہوتے ہیں اور باطل پر ہوتے ہیں. یہ لوگ جو ہے میدان میں واضح ایک دوسرے کے سامنے جو ہے مہازارائی کرتے ہیں. لیکن ان دونوں سے کہیں بڑا ایک اور طبقہ ہے کہ جو اپنے لیے جو ہے وہ نشانے، جسے کہتے ہیں نا ستارہ امتیاز، نشان امتیاز سمجھتا ہے کہ ہمارے سینے پہ یہ لیبل لگاؤ کہ ہم تو بھائی نیوٹرل آدمی ہیں، ہمیں ان جھگڑوں سے جو ہے وہ کچھ لینا دینا نہیں ہے. اس کو اپنے لیے جو ہے وہ ستارہ امتیاز سمجھتے ہیں، جبکہ یہ ستارہ ان کے لیے جو ہے جسے کہتے ہیں نشان ننگ ہو، آر ہو، نشان شرم ہے ان کے لیے. بے طرفی کیا ہے؟ حق کا ساتھ دو، یا حق ہے یا باطل ہے. ایسا کوئی چیز، کوئی بے طرف ہی اور نیوٹرل ہونے والی چیز دنیا کے اندر موجود نہیں ہے. اگر حق کے ساتھ نہیں ہو تو باطل کے ساتھ ہو. پھر امام علیہ السلام جو ہے وہ اس کی جو ایک وجہ بیان کرتے ہیں، کہتے ہیں کہ کیوں ایسا ہوا، کیوں تم لوگ کی حالت ایسی ہے، کیوں تم لوگ نہ مال خرچ کرتے ہو، نہ جان خرچ کرتے ہو، نہ کسی کی دشمنی مول لیتے ہو، یہ بے طرفی اور اس طرح کی باتیں کرتے ہو، کب جو ہے تم نے یہ ساری جو چیز کیوں؟ سلتہم علی ذلک فرارکم من الموت، موت سے جو فرار کرنا چاہتے ہو، موت سے جو بھاگتے ہو، گھبراتے ہو، اس چیز کا نتیجہ یہ ہے. جب موت سے بھاگو گے اور سوچو کہ بس اس دنیا پہ چپک جائیں، وہ ایجابکم بالحیات، دنیا کی جو زندگی ہے تم کو اتنی پسند ہے، ایجاب یعنی اتنا زیادہ خوش ہوتے ہو اس دنیا کی زندگی سے کہ اس سے اس قدر چپکے ہو، گرچہ یہ تم کو چھوڑ کے جانے والی ہے. ایسا نہیں ہے کہ جس کو تم چپکے رہو گے تو تم جو ہے نہیں، تم اسے جتنا بھی چپکنا چاہو یہ تم کو چھوڑ دے گی. تو یہ تمہارا فرار کرنا موت سے، اس نے یہ جو نوبت آئی ہے یہ معاشرے کے اندر یہ جو مشکلات ہیں، یہ تمہارے موت سے فرار کرنا اور اس دنیا کی طرف جو ہے وہ مائل ہو جانا، دنیا کی طرف رغبت کرنا، یہ چیز ہے کہ دنیا کی زندگی کو اتنا پسند کرتے ہو، اتنا پسند کرتے ہو کہ ہر چیز کو اس کے مقابلے میں جو ہے وہ قربان کرنے کو تیار ہوں. خود امام علیہ السلام اس کی وجہ بھی بتا دیتے ہیں. تو کیا ہم لوگ دیکھ لیں کہ آج ہمارے اپنے اندر یہ چیز موجود ہے نہیں؟ اس سوال کے بغیر اگر میں سمجھتا ہوں اگر محرم کے دن گزر جائیں تو کوئی ہم نے کچھ بھی حاصل نہیں کیا ان ایام سے. وہ جو رزق ہے جس کی پہلے دن جو بات ہوئی تھی کہ وہ ایام ہے کہ جس کے اندر مخصوص رزق ہے، ان ایام کا رزق جو ہے انہی ایام میں ملے گا، وہ اگلے مہینے اور اس کے بعد آنے والے مہینوں میں نہیں. محرم کا رزق چاہیے اس مہینے میں، انہی دنوں کے اندر حاصل کریں. وہ رزق کیا ہے؟ یہی سوالات ہیں، اور اس کا جو ہے اپنے لیے جواب تلاش کرنا، اور پھر خدا سے عہد کرنا کہ اگر میری سابقہ زندگی ایسی نہیں رہی تو اب تبدیل ہو جائے، اگر یہ اب بھی تبدیل نہ ہو، یہ سوالات اب بھی میرے ذہن میں نہ آئیں اور ان کا جواب میں اب بھی صادقانہ طور پر تلاش نہ کروں اور دن گزر جائیں تو کیا ہوگا؟ یہ دن تو آتے جائیں گے، چلتے چلے جائیں گے. امام علیہ السلام کی ایک بہت خوبصورت حدیث ہے ظاہر نہج البلاغہ کے اندر، امام علیہ السلام سے ایک درود بھیجو محمد آل محمد پر، کہ انسان کس چیز کا مجموعہ ہے؟ شب و روز کا مجموعہ ہے. انسان جو ہے اس کا وجود جو ہے کیا ہے؟ در حقیقت یہ وقت ہے کہ جو گزر رہا ہے، یہ جو شب و روز ہیں، جو دن اور رات آتے ہیں اور چلے جاتے ہیں، یہ تمہارا وجود یہی ہے، یہ شب و روز ہیں. یعنی ہر شب و روز جو گزر رہا ہے تمہارے وجود میں سے کم ہو رہا ہے. اگر تمہاری عمر خدا نے جو ہے وہ 70 سال لکھی ہے، 80 سال لکھی ہے، 50 سال لکھی ہے، نہیں معلوم کتنی لکھی ہے، تو ہر آنے والا دن اور ہر آنے والی شب جو ہے در حقیقت تمہارے وجود سے کم کر رہے ہیں. اگر انسان کو معلوم ہو جائے کہ فرض کریں خدا نہ خاصا کسی کو اطلاع ملے کہ اس کو جو ہے وہ خدا نہ کرے کوئی جو ہے وہ کسی سخت بیماری کے اندر مبتلا ہو جائے، और उसको कहा जाए कि बस अब ये इस बीमारी के आने के बाद जो है तुम्हारा जिस्म जो है वो घुल जाएगा इस तरह से, तुम बिल्कुल जो है वो जिससे कहते हैं ना एक चीज़ जो हल हो जाएगा, बिल्कुल ख़त्म होते चले जाओगे इस तरह से। फर्ज करें किसी को जो है कैंसर का मर्ज़ हो जाए तो कितना ज़्यादा परेशान होगा, हर वक्त सोचेगा कि हाँ वाकई मैं आहिस्ता आहिस्ता कमज़ोर हो रहा हूँ, आहिस्ता आहिस्ता मेरी वो हालत नहीं जो पहले थी। हर आने वाले दिन जो है वो उसकी परेशानी में इजाफा तो चला जाएगा, लेकिन ये शबो रोज़ वही हैं कि हमारे हमारा वजूद है ये शबो रोज़, हर आने वाला दिन मेरे वजूद से कम हो रहा है। लेकिन हम लोग क्या करते हैं, हम लोग अपनी बर्थडे को कहते हैं कि खुशी मनाते हैं उस पर। ये कहाँ से, ये कॉन्सेप्ट कहाँ से आया है? तुम्हारी ज़िंदगी का एक साल कम, हाँ अगर कोई शख्स ये कह सके कि मैंने इस एक साल के अंदर कुछ हासिल किया। हर ताजर के पास एक सरमाया होता है, पहला कैपिटल होता है, उस कैपिटल को जो है वो उस कैपिटल पे मजीद गेंस किए जाते हैं, उस पर मजीद इजाफा किया जाता है, कभी उस सरमाए को खर्च नहीं किया जाता। और अगर सरमाए को जो जिसको बुनियादी कैपिटल उसको खर्च कर दिया जाए तो आहिस्ता आहिस्ता खत्म हो जाएगा उसकी, जो वो तिजारत किससे करेगा। वो जो पहला जो बुनियादी कैपिटल है उसको महफूज बनाते हुए मजीद उसके ऊपर जो है वो मुनाफा कमाया जाता है और मजीद उसमें इजाफा किया जाता है। हम भी अब हमारे पास एक बुनियादी सरमाया है, अगर ये इसी तरह से शबो रोज आते चले जाएं और ख़त्म होते चले जाएं तो ये तो सब खत्म हो जाएगा, हम लेके क्या जाएंगे फिर? फिर हम तिजारत किस तरह से करेंगे? हाँ इसी सरमाए से हाँ अगर हम कुछ बना लें, कुछ गेन कर लें तो फिर जो है कामयाबी है। एक और इसी तरह से जो एक हदीस है, फरमाते हैं कि जिस तरह से ये शबो रोज तुम पर काम कर रहे हैं, तुम्हें चाहिए तुम उन पर काम करो। भाई जमाना तो तुम पर काम कर रहा है, वो क्या काम कर रहा है? तुम्हारी उम्र में से कम कर रहा है, कम कर रहा है, हर रोज जो है उसमें से एक हिस्सा कम कर देता है। तो तुम क्यों काम नहीं करते जमाने के ऊपर? तुम भी जमाने के ऊपर काम करो। तो जमाने पे काम करना क्या है कि मैं अपने आप को इस तरह से बना लूं, अपना अपने आप को इस तरह से तैयार कर लूं कि जमाना खत्म भी हो जाए तो ऐसा ना ये जमाना यहां पर खत्म हो, मैं भी यहां खत्म हो जाऊं। नहीं, तुम बाकी रहो, तुम्हारे पास कुछ हो। देखिए अजान मोहतरम, इस बात से बात जो है वो, अगर मैं देखना चाहूं कि मैंने जिंदगी में कुछ हासिल किया है या नहीं किया, उसका क्या मैार, कैसे मुझे मालूम होगा कि मैंने कुछ हासिल किया नहीं किया? बहुत सिंपल सा, बहुत ही जो है वो एक सिंपल फॉर्मूला है। जब भी देखना चाहूं कि हाँ मेरी जिंदगी में मैंने क्या हासिल किया, देख लूं कि ये जो चीजें मेरे अतराफ में है, ये जो जो कुछ भी मेरे पास है, इसमें से मेरे साथ मेरे कब्र में क्या जाने वाला है, बस वो जो आपकी कब्र में जाने वाला है आपने हासिल किया, वो आपका गेन है। अगर समझते हो कि माल जो है तुम्हारे साथ कब्र में जाएगा तो सही है, बहुत अच्छी बात। अगर समझते हो तुम्हारी औलाद और ये सब कुछ है, तुम्हारे मकाम और शोहरत ही तुम्हारे साथ जाएंगे कब्र में, तो ठीक है, इंसान जो इस पर खुश रहे और इसी को इसको इस रास्ते को जो है वो इस पर चलता रहे। लेकिन अगर देखें ना, ये तो नहीं जाने वाली, हाँ इसी माल के जरिए से अगर मैंने कुछ सदका खैरात किया था कहीं पर जो है वो चीज़ें जो अपने बाद जो छोड़ के गया हूँ जो कि बाकायदा साले आते हैं, हाँ वो अगर समझ वो है तो ठीक है, वो तुम्हारा गेन है, असल में तुमने वो कमाया है। बाज़ हम समझते हैं जो चीज़ हम खर्च कर रहे हैं, जो इन्फाक कर रहे हैं वो खत्म हो रहा है, दरहकीकत तो बिल्कुल बरक्स है। यानी वही जो बात शुरू में हुई कि मंतिक कुरानी जो है, फिक्र कुरानी और हमारी फिक्र में कितना तजाद है। फिक्र कुरानी ये कहती है कि दरहकीकत जो चीज़ तुम खर्च कर दोगे वो बाकी रहने वाली है, हम समझते हैं जो चीज़ हम खर्च कर देंगे वो खत्म हो जाएगी, बिल्कुल 180 डिग्री का जो है वो तजाद हमारी फिक्रों के अंदर। हम क्या समझते हैं कुछ दे देंगे तो खत्म हो गया, कुरान कहता है नहीं, जो तुम दे रहे हो वो बाकी है, वो बाकी रहने वाला है, बस जितना ज्यादा तुम देते चले होगे समझ लो वो सेफ हो गया है, और जितना ज्यादा तुमने बचा के रख लिया समझ लो कि वो जाया हो गया। क्यों? क्योंकि वो तो 50 साल बाद 60 साल बाद जब तुम चले जाओगे दुनिया से तो वो तो यही रह जाएगा, तो जाया हो गया। लेकिन जो तुमने दे दिया अपनी जिंदगी के अंदर वो पहले से तुम्हारे लिए वहां मौजूद है, वो पहले तुम इससे पहले कि तुम वहां पहुंचो तुम्हारा माल वहां पहुंच चुका है, वहां पे तुमको उसकी कदर मालूम होगी। ये है वो गेन, ये है मेरे वजूद के अंदर जो है, अगर मैं देखना चाहता हूं कि मेरे वजूद के अंदर कुछ कमाल आ रहा है या नहीं आ रहा, मेरा वजूद जो है पहले से बढ़कर जो है उसके अंदर कुछ हासिल हुआ या नहीं हुआ, तो देखो कि इस तरह से जो है तुमने इस जमाने के ऊपर क्या किया, तुमने क्या हासिल किया। आसान तरीका क्या है, फॉर्मूला क्या है, देख लो तुम्हारे साथ कब्र में क्या जाने वाला है, बस उस चीज की तरफ तवज्जो करो। इसका मतलब ये नहीं कि इंसान माल से नफरत करे, नहीं, इस माल से अगर तुम कुछ ऐसा कर सकते हो कि जो तुम्हारी कब्र के अंदर तुम्हारे साथ चला जाए, इस आजादारी पर खर्च कर सकते हो, इल्म पर खर्च कर सकते हो, मुख्तलिफ जो है किसी फलाह बहदूद के लिए जो है गरीबों की मदद के लिए खर्च कर सकते हो, जहाद पर खर्च कर सकते हो, इन पर खर्च कर सकते हो इसी माल के जरिए से, तो ये तुम्हारे साथ जाएगा। इसी तरह से जो है वो और भी मिसालें जो है, वक्त नहीं है, बस ये सवाल करने का दिन, ये मुहर्रम के दिन ये सवाल करने के दिन है, अपने आप से इंसान सवाल करें और ये जो मजालिस के अंदर जो आखिरी हिस्सा होता है, वक्त भी जो है नजदीक आ गया, मसाइब का जो वक्त है, ये जो मसाइब का जो एक ये एक फॉर्मेलिटी नहीं है कि हम जो है वो मजलिस के अंदर आखिर में जो है हम गिरिया कर लें और उठ जाएं और फिर जो है वो मजलिस जो है वो तमाम हो गई। असल में ये जो मसाइब हैं, जब इंसान जो रो रहा है, वो दर हकीकत असल हिस्सा मजलिस का वही मसाइब है, असल हिस्सा वही मसाइब है। यानी इससे पहले कि जितनी भी गुफ्तगू होती है, दर हकीकत वो जो मसाइब हैं, वो जब मैं गिरिया करता हूं और मैं रोता हूं, दर हकीकत एक अहद करता हूं अपने इमाम से, असल हिस्सा वही मसाइब का हिस्सा है, उस पर इंसान खास तवज्जो दे। जिसे कहते हैं कि उसका जो समर है, उसका जो फ्रूट है किसी मजलिस का, वही मसाइब के अंदर है, कि जो कुछ भी गुफ्तगू हुई उसकी दलील है वो मसाइब, उसकी सनद है वो मसाइब। खास इंसान जो है इस बारे में जो है वो हो। बस ये सारे सवालात जो हैं, अगर मैं अपने आप से करूं, औलाद को मैंने क्या कुर्बान किया दीन के लिए, क्या किया मैंने औलाद के लिए, औलाद के लिए मैंने क्या क्राइटेरिया रखा है उसके सामने, उसको शुरू से क्या बताया जाता है, तुमको जो है ये करना है, तुमको बड़े होकर जो है वो डॉक्टर और इंजीनियर और अकाउंटेंट और ये बनना है, और फिर तुमको जो है कोशिश करना पहले ही जो है इस तरह से जो है तैयारी हो कि तुम्हारे जो है एग्जाम इस तरह से क्लियर हो जाए, इस तरह से तुम्हारे पास पॉइंट्स हो, मार्क्स हो, कि तुम्हारे फॉरेन यूनिवर्सिटी के अंदर जो है वो दाखिला हो जाए, बस ये हो जाए तो कामयाबी है। अमेरिका और इंग्लैंड और ऑस्ट्रेलिया और सनी कौन कौन से ममालिक के अंदर अगर हमारा बच्चा पहुंच जाए तो फलाह उसकी जो है वो इससे तजमीनी है, गारंटीड है, और अगर वो नहीं हो सकता तो बदबख्त है वो। ये हमारा मैार, ये हमारी मंतिक है, ये हमारी फिक्र है। तो आप कहें कि बिलाखिर जो है वो जमाने के अंदर, हाँ जमाना तो यही है, जमाना तो इसी तरह से चलेगा, लेकिन तुम तो हुसैनी हो, तुम तो आम इंसान नहीं हो, तो तुम क्यों उस तरह से फिक्र करते हो? अगर तुम्हारी फिक्र में भी और जमाने की फिक्र के अंदर भी वही चीज़ हो, फिर तो फर्क क्या हुआ फिर इन मजालिस के, इन आज़ादारी का, इस पर शहजादा का क्या क्या हासिल हुआ? हमारे भी वही मयारात हों कामयाबी के, फलाह के, कि हमारा बच्चा जो है वो अमेरिका पहुंच जाए। यानी फर्ज करें कि अगर हम लोग जो है उस जमाने के अंदर होते जब जो है वो बनी उमैया और बनी अब्बास की हुकूमतें थी बगदाद के अंदर, और तो एक शिया जो है उसकी ये ख्वाहिश होती कि मैं किसी तरह से जो है वो मदीना छोड़ के जो है कहाँ चला जाऊँ, बगदाद चला जाऊँ, जो मरकज़ है, या मसलन उस ज़माने के जो दुश्मनान थे, मसलन रोम की जो ताकतों के, उनके ममालिक में चला जाऊँ। सर उस ज़माने में तो कोई फिक्र नहीं करता था, कोई सोचता नहीं था, हर एक ख्वाहिश होती थी कि किस तरह से हिजरत करके दार इस्लाम के अंदर आए। आज हमारी ख्वाहिश है, तमन्ना है, आरजू है कि किसी तरह से जो है मैं पहुंच जाऊं, बस उस जन्नत के अंदर पहुंच जाऊं शबो रोज। इसमें बल्कि बईद नहीं है कि बहुत सारे लोग इन मजालिस के अंदर जब आते हों और आखिर में जब दुआएं होती हों तो उनके दिल में यही दुआ होती है कि जल्दी से जो हमारा वीजा लग जाए। तो ये इस तजाद को इंसान दूर करे, इस मसले को हल करे अपने लिए। कितने लोग हैं जो गारंटी दे सकते हैं कि उनकी औलाद अगर जो है यहां से कदम बार रखेगी और जो है ऐसे ममालिक के अंदर जाएगी, उनका ईमान महफूज रहेगा? कोई गारंटी दे सकता है? आप कहें कि यहां पे भी गारंटी नहीं है, वो गारंटी तो नहीं है, लेकिन आप देखें कि चांस कितना फर्क है, वहां जाके कितना ज्यादा कितने परसेंट चांस है कि वो जो है उस अपने दीन पर बाकी नहीं रह सकेगा। अगर वो बाकी रह भी गया तो उसके औलाद का क्या होगा? देखें ये हकायक है, जिससे हम अगर जो है वो आंख बंद कर लें तो मसला हल नहीं हो जाएगा। अब हम सब के जो है आयजा व अकरबा मौजूद हैं, पूछे उनसे, वो कहेंगे नहीं हमने अपने आपको जो है महफूज कर लिया। उनसे पूछे आपके बच्चों का क्या हुआ, आपकी सेकंड थर्ड जनरेशन का क्या हुआ, कितने हैं हमारे ऐसे दोस्त अहबाब है जो वहाँ मौजूद हैं, बताते हैं कि वहां पे जो है मसाजिद का और इस्लामिक सेंटर्स का क्या हाल है? जो जवानों की 10% से ज्यादा जो लोग नहीं आते, बाज़ अफराद यहाँ मौजूद हैं कि जो वहां से होकर आए हैं और रह चुके हैं, एक जिंदगी उन गुजारी है, जो लोग सेंटर्स तक आते हों 90% लोग नहीं आते वहां की, जो खासतौर पर जो सेकेंड और थर्ड जनरेशन है। इसी साल किसी ने जिक्र किया कि अब जो है वहां पर लोग ये भी सवाल करने लगे हैं कि पहले तो ये था कि भाई मजलिसों में आप आ गए तो जहमत की, एहसान किया, अब वहां पे जो नई नस्लें हैं वो ये सवाल करने लगी हैं कि आखिर हम इमाम हुसैन पे रोए क्यों? इमाम हुसैन अलैहिस्सलाम 1400 साल पहले थे, उन्होंने ये हुआ तो मैं क्यों रोऊं उस पर? यानी इसमें इसको ये समझ नहीं आ रहा इसमें रोना कहां पर है। हमारा सबसे बड़ा सरमाया हुब्बुल हुसैन है, हमारी हयात ये है, और हम इसको इतनी आसानी से कह दें कि हाँ बस बच्चा जो है किसी तरह से पहुंच जाए। कभी सोचा है इसके वाकिफ के बारे में? कभी सोचा है कि क्या होगा बाद में? तो औलाद को, यानी अब मैं उसका क्या जिक्र करूं कि सवाल ये करना चाहिए कि मैं अपने औलाद को दीन की खातिर क्या क्या मैंने किया कि वो दीन की तरफ आए? ये दीन को जब खतरा होगा, जब खतरा है इस वक्त भी, ना होगा इस वक्त भी, जो दीन जब खतरे में घिरा हुआ है, तो मैंने अपनी औलाद को कितना तैयार किया कि जाओ उलूम आले मोहम्मद आले मोहम्मद को सीखो। और दीन का बचाव कोई करेगा इल्मी मैदान में तो कौन कौन करेगा? इन्हीं उलूम से होगा ना। तो कितना मैंने तैयार किया अपने बच्चों को? आप कहें कि बच्चे तो आजाद हैं जो भी फील्ड इंतखाब करना चाहें, लेकिन बच्चे तो आजाद हैं लेकिन उनकी तरबियत तो आपके हाथ में है। किस तरह से आपने उनको बड़ा किया, किस तरह से उनके सामने आइडियल्स को रखा है, किस तरह से आपने उनकी जिंदगी के लिए नमूनों को बनाया कि हाँ ये नमूना है कामयाबी का, जैसा आप बनाएंगे वैसा वो सोचेगा, ये तो आपके इख्तियार में था। कितने लोग हैं जो अपने, अगर कोई बच्चा अगर फर्ज करें गलती से इजहार कर भी दे कि मुझे जो है वो हौजे में जाना है, मदरसे में जाना है, मदरसे इल्मिया में, तो उसको डांट के बिठा दिया जाता है कि तो मौलवी बनेगा तो खाएगा कहां से? ये तो हमारा हाल है। कितने लोग हैं जो हम में से जो है राजी हैं इस बात पर कि अपने बच्चों को, अपने बच्चों में से भी वो नहीं कि जो कहीं पे जो है कोई फिट नहीं आ सकता, कोई काम नहीं कर सकता, उसको जो है आप भेज दें मदरसे के लिए जो है एहसान करके, नहीं, अपने बेहतरीन बच्चों को जो बेहतरीन जो है वो जिस जगह पे भी जाए कामयाब हो सकते हैं, उनमें से कितने लोग जो है अपने बच्चों को भेजना चाहते हैं? कितने लोग जो तशवीक करते हैं? तो तुम क्या फिर किस तरह से मैं कहता हूं या लैतनी कुंत माहुम, या लैतनी कुंत माहुम, ऐ काश मैं होता, ऐ अगर मैं होता तो क्या होता? मैं यकीनन नहीं होता इमाम हुसैन अलैहिस्सलाम के साथ इस हालत में जब मेरी है, जब मेरी अमल और कॉल ऑफ फेल में इतना तजाद है, तो कैसे होता मैं इमाम हुसैन के साथ? ये इन चीजों, इन सवालात से इंसान फरार हासिल ना, फरार करने से कोई मसला नहीं हल होगा, हकीकत अपनी जगह पे बाकी रहेगी। इन अय्याम के अंदर, इन शबों के अंदर सवाल करें, जवाब तलाश करें, अगर खुदा ना, अगर जवाब मुसबत है खुदा का शुक्र बजा लें कि वाकई आपने दीन के लिए कुछ किया, अगर खुदा ना खास्ता मनफी है तो जार जार गिरिया करें इमाम हुसैन अलैहिस्सलाम पर, बाद में कीजिएगा, अपने आप पर पहले गिरिया करें, अपने आप पर गिरिया करने की जरूरत है। दरहकीकत हम लोग जो हैं वो मजलूम हैं, जुल्म हम क्यों, खून जलम तो नफसी, खुद हम अपने हाथों, हम खुद जालिम हैं और खुद मजलूम हैं, हमसे बड़ा मजलूम फिर कोई और नहीं। एक दुरूद भेजो मोहम्मद और मोहम्मद को। रिजान मोहतरम, आज शब जुमा है, शब जियारत है इमाम हुसैन अलैहिस्सलाम की। आज के दिन, आज की रात यकीनन मलाइका है और मलाइका का एक लश्कर है, एक अजीम एक फौज है मलाइका की, जो आज करबला इमाम की ज़्यारत के लिए जा रही है। फरिश्तों का मुसलसल आना है, जाना है। शायद इस वक्त जब हम यहाँ बैठे हैं, मेरा इमाम, मेरे वक्त का इमाम करबला में हो, अपने जद की ज़्यारत के लिए वहाँ मौजूद होगा। अज़ान मोहतरम, रिवायत में मौजूद है कि जो शख्स इमाम अलैहिस्सलाम की ज़्यारत करना चाहता है, इस मुख्तसर से जुमले से भी जो इमाम अलैहिस्सलाम की ज़्यारत कर सकता है, आए मिलकर आज शब जुमा अपने इमाम अलैहिस्सलाम की ज़्यारत करते हैं, सब मिलकर पढ़ें। सल्लल्लाहु अलैका या अबा अब्दुल्लाह, सल्लल्लाहु अलैका या अबा अब्दुल्लाह, सल्लल्लाहु अलैका या अबा अब्दुल्लाह। ए खुदा, नहीं मालूम इन अय्याम के अंदर, इन शबों में मेरे इमाम पर क्या गुजरती होगी, किस तरह से जब वो करबला जाते होंगे ज़्यारत से, किस तरह से बर्दाश्त करते होंगे वो मसाइब जब उनके सामने रखे जाते होंगे, शब रोज़ को किस तरह से बर्दाश्त करते होंगे। इस करबला के मैदान में अजीब अजीब शहादतें, लेकिन एक शहादत वो है कि जो इमाम अलैहिस्सलाम की मज़लूमियत की सनद है। ये मुजाहिद तो बहुत छोटा है, बहुत छोटा है, लेकिन अजीब सनद है इमाम अलैहिस्सलाम की मजलूमियत की। एक ऐसे मुजाहिद का जिक्र करना मकसूद है कि जो बाबुल हवाइज है, इंसान अगर कुछ चाहता है खुदा की बारगाह में, कुछ हासिल करना चाहता है, कुछ हाजत है, इस छोटे इस नन्हे मुजाहिद का वास्ता देकर खुदा से सवाल करें। कितना छोटा मुजाहिद लेकिन बाबुल हवाइज है। امام خدا سے اس ننے سے مجاہد کا واسطہ دے کر سوال کرے کہ جس طرح سے امام علیہ السلام کے وہ با وفا اصحاب ہیں جنہوں نے اپنا سب کچھ امام پر قربان کر دیا، ہم قربان کر سکیں؟ صرف ظاہری طور پر، صرف زبانی طور پر امام علیہ السلام کی یاد نہ کریں، واقعی طور پر، عملی طور پر، مال سے، جان سے، آبرو سے، سب کچھ اپنا قربان کر سکیں امام کی. اس چھوٹ یہ چھوٹا مجاہد 6 مہینے کا علی اصغر، اذان محترم، اتنا چھوٹا ہے کہ اپنا دفاع نہیں کر سکتا. یہ ایسا مجاہد ہے کہ جو اپنا دفاع نہیں کر سکتا. یہ تلوار تو کیا ایک تیر بھی نہیں اٹھا سکتا، تیر تو کیا اٹھائے، بات نہیں کر سکتا، تکلم نہیں کر سکتا، یہ بات تو کیا کرے، اپنی پیاس کا اظہار بھی نہیں کر سکتا. اتنا چھوٹا مجاہد، لیکن کتنا بڑا مجاہد ہے، کتنا بڑا مجاہد ہے کہ باب الحوائج بنا دیا خدا نے اس کو. اذان محترم، شاید وہ واحد مجاہد ہے کہ اس کی شہادت پر خود خدا نے امام علیہ السلام کو تسلی دی. کیا تسلی دی؟ کہ اے حسین، پریشان نہ ہو، ہم نے اس بچے کے لیے جنت میں اس کو سیراب کرنے کا انتظام کر رکھا ہے. کہ وہ شہادت ہے جس پر امام کو تسلی دی جاتی ہے. جب روز عاشور امام علیہ السلام تنہا رہ جاتے ہیں، تنہائے تنہا، بالکل اکیلے، نہ اصحاب میں سے کوئی ہے، نہ حبیب ہے، نہ مسلم ہے، نہ حر ہیں، کوئی بھی نہیں بچا، نہ بنی ہاشم میں سے کوئی ہے، نہ عباس موجود ہیں، نہ علی اکبر ہیں، نہ قاسم ہیں، نہ آن محمد ہیں، سب جا چکے ہیں. اب امام علیہ السلام جب آ کے آخری وقت میں دشمن خدا کے سامنے دوبارہ اتمام حجت کرتے ہیں، عجیب امام کریم ہے، عجیب کریم ہے، کیوں اتمام حجت کرتے ہیں آخر بار بار، کیوں امام علیہ السلام، کیا ضرورت ہے؟ چاہتے ہیں اب بھی اگر یہ امت نجات پانا چاہے. یعنی جب عباس شہید ہو چکے ہیں، علی اکبر شہید ہو چکے ہیں، اون محمد شہید ہو چکے ہیں، امام کے اصحاب شہید ہو چکے ہیں، یعنی اب بھی اگر یہ لشکر آدھا توبہ کر لیتا تو اب بھی، تو اب بھی ان کی توبہ قبول ہو جاتی. کتنا کریم امام ہے، بار بار آ کے اتمام حجت کرتے ہیں کہ تم لوگ آخر کیوں، کیا تمہیں معلوم نہیں ہے کہ میں بے گناہ ہوں؟ کیوں میرے خون کے در پہ ہو؟ کیوں مجھے قتل کرنا چاہتے ہو؟ کیوں اپنے آپ کو جہنم میں ڈالنا چاہتے ہو؟ آخری حجت تمام کرتے ہیں، لشکر آدھا پر کوئی ٹس سے مس نہیں ہوتا. آتے ہیں کہ آخری رخصت کر لیں، جب سب جا چکے ہیں آخری رخصت کے لیے جب آتے ہیں تو بہن سے کہتے ہیں، بہن لا مجھے علی اصغر کو دے دو، میں اس سے بھی رخصت کر لوں، اس کو بھی خدا حافظ کر لوں. جب علی اصغر کو آپ کی گود میں دیا جاتا ہے، امام علیہ السلام دیکھتے ہیں کہ بیٹا بہت پیاسا ہے، بہت پیاسا ہے. ہم کہتے ہیں کیوں نہ میں اس کو شاید جو ہے دشمن کے پاس لے جا کے شاید اس کے لیے کچھ پانی مانگ لیا جائے، شاید اس کو کوئی پانی پلا دے. امام علیہ السلام اس کو تیار کرتے ہیں، میدان میں لے کر آتے ہیں، کہتے ہیں لشکر آدھا تم میرے خون کے پیاسے ہو، اس بچے نے کیا گناہ کیا ہے، اس کو اگر ہو سکے تو اس پر رحم کرو، اس کو کچھ پانی پلا دو. کس طرح سے جواب دیا جاتا ہے؟ پانی تو نہیں پلایا جاتا، ایک تیر چلایا جاتا ہے. ایک تیر چلایا جاتا ہے. ذان محترم، جب یہ تیر چلتا ہے، یہ وہ واحد تیر ہے جو تاریخ کے اندر، کہ عام طور پر اگر کسی کو ذبح کیا گیا تو تلوار سے ذبح کیا گیا، لیکن جب یہ تیر چلتا ہے تو جس گردن پر لگتا ہے وہ گردن اتنی نازک ہے، وہ گردن اتنی پتلی ہے کہ ایک تیر نے اس گلے کو ذبح کر دیا. امام علیہ السلام کے ہاتھوں پر یہ بچہ ذبح ہو جاتا ہے. امام علیہ السلام اس خون کو زمین پر پھینکنا چاہتے ہیں، لیکن آواز آتی ہے کہ نہیں، اس کا ایک قطرہ بھی زمین پر نہ گرنے پائے. امام علیہ السلام اس خون کو آسمان کی طرف پھینک دیتے ہیں. امام علیہ السلام لیکن خدا کے سامنے کہتے ہیں، اے خدا جب تو دیکھ رہا ہے تو علی اصغر کی قربانی بھی مجھ پر آسان ہے. اے خدا تیری خاطر یہ قربانی بھی قبول ہے. امام علیہ السلام یہ قربانی تو کر دیتے ہیں، لیکن جب خیمے کی طرف آتے ہیں، نہیں معلوم کس دل سے آتے ہیں، کس دل سے اپنے دل کو ہاتھ تھام کر جو رکھا ہوگا خیمے کی جانب آئے ہوں گے، نہیں معلوم کس طرح سے اس بچے کی لاش کو میرے باپ سے چھپانے کی کوشش کی ہوگی. بالآخر خیمے کے پیچھے آ کر ایک ننی سی قبر بناتے ہیں، اپنی تلوار سے ایک ننی سی قبر کھود کر اس کربلا کی تپتی زمین پر اس ننی سی جان کو رکھ دیتے ہیں. نہیں معلوم اپنے
میرے باپ منتظر ہوگی کہ شاید میرا مولا حضرت اصغر کو پانی پلا کر لائے گا، لیکن جب دیکھا ہوگا کہ لشکر نے یہ حشر کیا ہے تو دیکھ دل میں کہا ہوگا کہ کیا ایسا بھی ہوتا ہے کہ 6 مہینے کے بچے کو بھی شہید کیا جاتا ہے.
اسے عالم الذین ظلموا ایجا منقلبین ینقلبون. اے خدا ہماری اس قلیل سی عبادت کو قبول کرنا. اے خدا نہ یام میں نہ شبوں میں ہم واقعا اپنے مولا سے، اپنے آقا سے، امام حسین سے، امام زمانہ سے عہد کر سکیں، صحیح معنوں میں ان کے بامعرفت اصحاب بن سکیں اور دین کی خاطر اپنا سب کچھ قربان کر سکیں، تاکہ ہم قیامت کے دن اس ننے سے مجاہد حضرت علی اصغر کے سامنے سرخرو ہو سکیں. اے خدا اس وقت ان حالات کے اندر جہاں جہاں مومنین و مومنات، مسلمین و مسلمات، مظلومین پریشان حال ہیں، مشکلات کے شکار ہیں، شاید ان کی ہم سے یہی توقع ہو کہ ہم ان ایام کے اندر، ان شبوں میں جب وقت قبولیت دعا ہو تو ان کو یاد رکھیں. اے خدا ان سب کی مشکلات کو دور فرما، مشکلات کو آسان فرما، اور ان پہ ظلم سہ ڈھانے والوں کو، ان ظالمین کو نیست و نابود فرما. اے خدا ہمیں اپنی ذمہ داریوں کو سمجھنے، اس کو ادا کرنے کی توفیق عطا فرما. اے خدا حوضہ علمیہ کی حفاظت فرما، مراجع نظام کی حفاظت فرما، مخصوصاً رہبر انقلاب سید علی خامنائی کی حفاظت فرما، اور یہ علم انقلاب جو ان کے ہاتھ میں ہے انشاءاللہ ان کے دست مبارک سے امام زمانہ کے سپرد فرما. اے خدا جلد از جلد امام زمانہ کے ظہور میں تعجیل فرما، اور ہمیں ان کے بہترین اصحاب انصار میں شامل فرما. ماتم سے